नमस्कार। दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ, म दीपक जोशी। आज मिति 2083 साल वैशाख 1 गते मंगलबार। आज नयाँ वर्ष वैशाख कृष्ण पक्ष द्वादशी तिथि। तदनुसार 14 अप्रेल सन् 2026 नेपाल सम्बत 1146। आज चौलागा 12। आज राजधानीबाट प्रकाशित प्राय सबैजसो दैनिक पत्र पत्रिकाहरूले नयाँ वर्षका प्रसंगहरूलाई प्राथमिकता दिएर समाचारहरू प्रकाशन गरेका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। युवा हस्तक्षेपले बदलिएको वर्ष 2082 रूपान्तरणको अध्याय शीर्षकमा गोर्खापत्र दैनिकले समाचार प्रकाशन गरेको छ। तीन दशकभन्दा लामो राजनैतिक चक्रव्यूह तोडेर युवा पुस्तालाई राजकीय नेतृत्व सुम्पिँदै विक्रम सम्बत 2082 विदा भएको छ। सत्ताको म्यूजिकल चेयरबाट देशलाई मुक्त गराई राजनैतिक स्थिरताको नवीन अध्यायका सकारात्मक सन्देशसहित आजदेखि 2083 शुरू भएको छ। असीमित जनआकांक्षा र परिवर्तनका चाहना निम्ति देशले निकै ठूलो विध्वंसको सामना पनि गरेको छ। 2083 को नयाँ बिहानी शुरू हुँदा देशमा झण्डै दुई तिहाई बहुमतसहितको एकल सरकारले सत्ता सम्हालिरहेको छ। अस्थिर राजनीतिको चक्र समाप्त गर्दै युगीन रूपान्तरणका लागि जनताले राष्ट्रिय स्वतन्त्र पार्टी र प्रधानमन्त्री बालेन्द्र शाहलाई सत्ता सञ्चालनको जिम्मेवारी सुम्पिएका हुन्। यो मतादेशमा नागरिकको राजनैतिक नेतृत्व रूपान्तरणको अपेक्षासँगै सुशासन, आर्थिक विकास, रोजगारी, जवाबदेही राज्य प्रणाली र राज्यका निकायबाट पाउने सेवा सुविधाको सहज पहुँच पनि जोड़िएका छन्। 2072 सालमा नेपालको संविधान जारी भएपछि राजनीतिको नयाँ युग आरम्भ हुने जनअभिलाषा पूरा नहुनु, राजनीतिक नेतृत्व सत्ता र शक्ति केन्द्रित हुनु र नेतृत्वप्रति नागरिक अविश्वास बढ़नु आदि कारणले 2082 भदौ 23 र 24 गते जेनजी आन्दोलन भयो। जेनजी जनआन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ 27 गते पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभयो। उहाँकै नेतृत्वमा अन्तरिम सरकारले फागुन 21 गते निर्वाचन सम्पन्न गराएर संविधानलाई सही दिशा प्रदान गरेको छ। संविधानविद प्राध्यापक डाक्टर विपिन अधिकारीले 2082 सालको मूल मुद्दा राजनैतिक रूपान्तरणसँगै संविधानलाई ट्र्याकमा फर्काउनु रहेको बताउनुभयो। उहाँले भन्नुभयो, भदौ 23 र 24 जुन आन्दोलन भयो त्यसपछि बनेको सरकारले निर्वाचन गरायो, अन्तत निर्वाचनपछि संविधान ट्र्याकमा फर्किएको छ। रूपान्तरणको अध्याय शीर्षकमा यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। नयाँ वर्षकै प्रसंगलाई आजको कान्तिपुर दैनिकले पनि नयाँ वर्ष नयाँ सरकार नयाँ अपेक्षा शीर्षक दिएर प्रमुख समाचारका रूपमा प्रकाशन गरेको छ। जेनजी विद्रोह र त्यसपछिको निर्वाचन मार्फत झण्डै दुई तिहाईको बहुमतसहित दुई साताकी गठित नयाँ सरकारबाट आम जनताले सुशासन, सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणमा नयाँ अपेक्षा गरेका छन्। नयाँ वर्षसँगै मुलुकमा नयाँ परिवर्तनको आश गरेका नागरिकले आलोचनात्मक निगरानी पनि उत्तिकै गरिरहने बताएका छन्। 21 फागुनमा भएको प्रतिनिधि सभा निर्वाचनपछि 13 चैतमा बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भयो। शाह नेतृत्वको पहिलो मन्त्री परिषदको बैठकले शासकीय सुधारका 100 कार्यसूची सार्वजनिक गर्यो। उक्त कार्यसूचीमा केही आशा अनि सुधारको अपेक्षा गर्न सक्ने बुदाहरू समेटिएको भन्दै प्रशंसा पनि भयो। दुई सातामै सरकारले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गरेर सकारात्मक शुरूआत गरेको छ। त्यसअघि सरकार गठनको 13 दिनमै विवादमा परेका र स्वार्थ बाजिने काम गरेका श्रम तथा रोजगार मन्त्री दीपक कुमार शाहलाई बर्खास्त गर्दै प्रधानमन्त्री शाहले विवादरहित 5 वर्ष सरकार चलाउने सन्देश दिएको भन्दै सरकारसँग आम सर्वसाधारण उत्साही देखिएका छन्। सरकार गठन भए लगत्तै 23 र 24 भदौको घटना जाँचबुझ आएको प्रतिवेदन कार्यान्वयन गर्ने भन्दै तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने सरकारको निर्णयमा विवाद र समर्थन दुवै भयो। दण्डहीनता अन्त्यका लागि सरकारको कदमको समर्थन भए पनि पक्राउको प्रक्रियामा प्रश्न उठ्यो, तर सरकारले सम्पत्ति शुद्धिकरणमा शुरू गरेको अनुसन्धान, सरकारी निकायहरूलाई स्वतन्त्रतापूर्वक काम गर्न दिने प्रतिबद्धता तथा हस्तक्षेप भएको गुनासो नआउनु र सार्वजनिक सेवा तथा दैनिक जनताको सरोकार रहने सरकारी अड्डाहरूमा डिजिटल अभ्यास भने असल शुरूआतको रूपमा लिनुपर्ने प्राध्यापक मीना वैद्य मल्लको टिप्पणी छ। यो प्रसंग आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। कान्तिपुर दैनिकबाटै सड़कमा मकै बेच्दै मधुबनकी पूर्व उपमेयर शीर्षकको समाचार लिँदैछौ। शुभरानी थारू बर्दियाको मधुबन नगरपालिकाकी पूर्व उपप्रमुख हुनुहुन्छ। पदमा नभए पनि उहाँलाई पार्टीको काममा भ्याई नभ्याई हुनुपर्ने हो, तर उहाँ अहिले सड़क किनारमा मकै पोलेर बेच्न व्यस्त हुनुहुन्छ। मधुबन चार माचर चोकमा उहाँले यो व्यवसाय गर्दै आउनु भएको छ। अहिले मकैको सिजन भएकोले पोलेर बिक्री गरिरहेको शुभरानीले बताउनुभयो। यसबाहेक पशुपालन र तरकारी खेतीबाट राम्रो आमदानी गरिरहनु भएको छ। आफ्नो 10 कट्ठा जग्गामा मकै खेती गर्नुभएको छ। उहाँले त्यही मकै बेच्दै आउनु भएको छ। मकै बेचेर दिनमा 2-3 हजार रूपियाँसम्म आमदानी गरिरहेको उहाँले बताउनुभयो। सँगै तरकारी र अन्य बाली पनि लगाउनु भएको छ। उहाँको परिवारमा 11 जना सदस्य छन्। शुभरानी 2074 स्थानीय तह निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट नगर उपप्रमुख निर्वाचित हुनुभएको थियो। सड़कमा मकै बेच्दै मधुबनकी पूर्व उपमेयर शीर्षकको यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। फेरि पनि नयाँ वर्षकै प्रसंग छ। पर्यटकीय गन्तव्य पाहुनाले भरिभराउ शीर्षकको खबर नागरिक दैनिकबाट लिँदैछौ। नयाँ वर्षको फेरोसँगै यति बेला मुख्य पर्यटकीय क्षेत्रसहित आसपासका गन्तव्य आन्तरिक पाहुनाले भरिभराउ भएका छन्। पहाड़ी क्षेत्रदेखि हिमाली भेगका गन्तव्यमा पर्याप्त पाहुना रहेको त्यहाँका व्यवसायीले बताएका छन्। पोखरा र आसपासका सबैजसो पर्यटकीय गन्तव्यमा आन्तरिक पाहुना भरिभराउ भएको स्थानीय व्यवसायीको भनाइ छ। ग्रामीण क्षेत्रमा संचालित होमस्टेमा पनि पाहुनाको भीड़भाड़ छ। यति बेला विदेशी पर्यटकको घुमघामको सिजन परेको तथा त्यसमाथि भारतीय र आन्तरिक पाहुना थपिँदा पर्यटकीय क्षेत्रका होटल पनि खचाखच भरिएका छन्। स्थानीय व्यवसायीका अनुसार पोखरा शहर मात्र नभई अन्नपूर्ण आधार शिविर पदमार्गका होटलसहित हिमाली जिल्ला मनाङ र मुस्ताङमा पनि पाहुनाको उत्तिकै भीड़ छ। यो प्रसंग आजको नागरिक दैनिकमा प्रकाशित छ। तपाई यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ, घरमा टिभी हेर्नुस् र इन्टरनेट चलाउनुस्, फोन गर्नुस्, डेटा चलाउनुस्, सजिलो छ एकै साथ। फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट, नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी सामग्रीहरू। अन्नपूर्ण पोस्टमा मालिनीको प्रेम प्रतीक वर्षमा एक दिन फुल्ने फूल शीर्षकको समाचार प्रकाशित छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिराहाको लहान नगरपालिका 12 भोटिया टोल चोकबाट करिब 1.5 किलोमिटर दक्षिणमा 10 बिघा क्षेत्रफलमा फैलिएको छ ऐतिहासिक सलहेस फुलबारी। यहाँ अनेक थरीका रूख बिरूवा भए पनि हारामका 2 वटा रूख विशेष आकर्षणको केन्द्र हुन्, जसमा हरेक नयाँ वर्षको पहिलो दिन सुनाखरी फूल फुल्ने गर्छ। नयाँ वर्षको स्वागतमा फुल्ने यो अद्भुत फूल हेर्न वैशाख 1 गते यहाँ वर्षेनी दर्शनार्थीको ठूलो घुइँचो लाग्छ। सुनाखरी फुल्ने हारामको रूख नजिकै प्रतिमा सहितको मालिनीहरूको मन्दिर छ भने त्यसको 50 मिटर दक्षिणमा राजा सलहेशको मन्दिर अवस्थित छ। यो फुलबारीको कथा 14 शताब्दीका लोकनायक राजा सलहेश र उहाँका प्रेमिकाहरू रेशमा कुस्मा र दौना मालिनीको गाथासँग जोड़िएको जनविश्वास छ। तत्कालीन महिसोथागढ़ हालको सिराहा सदरमुकामका राजा सलहेश यहाँको मानिक दहमा स्नान गर्ने, फुलबारीमा फूल टिप्ने, सिलहट अखडामा कुस्ती खेल्ने र गढमा गएर कुल देवताको पूजा गर्ने गर्दथे भन्ने लोक कथन छ। यो फुलवारी मालिनीहरूको थियो, जो तत्कालीन मोरङ राज्यका हिनपैत माइलका छोरीहरू थिए। सलहेशलाई हरेक दिन फूल अर्पण गर्ने क्रममा मालिनीहरू उनीसँग एकतर्फी प्रेममा परेका थिए। सलहेश र मालिनीहरू बीचको त्यही प्रगाढ प्रेमको प्रतीकका रूपमा यो फूल फुल्ने गरेको जनविश्वास छ। मन्दिरका पुजारी जितेन्द्र धामी दनवारका अनुसार फूलबारीमा अरू धेरै रूख भए पनि माला आकारका यी फूलहरू मालिनीको गहबर छेउका दुईवटा रूखमा मात्र देखिन्छन्। वैशाख एक गते फूलका रूपमा सलहेश र मालिनी स्वयं प्रकट हुने विश्वासमा यो दिन विशेष मेला लाग्ने गर्दछ। यो प्रसंग आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। भिरकुटी मण्डपका सरकारी संरचनामा संघ संस्था र व्यापारीको रजाई, भाड़ा नतिरेपछि 20 स्टलमा लगाइयो ताला, शीर्षकको खबर नयाँ पत्रिका दैनिकबाट लिँदैछौ। काठमाडौँको भिरकुटी मण्डप स्थित समाज कल्याण परिषदको जग्गा र संरचनामा विभिन्न संघ संस्था र व्यक्तिहरूले वर्षौंदेखि रजाई गरिरहेका थिए। राजनीतिक पहुँच र प्रभावमा कतिपयले त जबरजस्ती संरचना हडपेरै बसे। परिषदले दर्जनौ पटक सूचना प्रकाशित गर्नेदेखि पत्र काट्ने काम गरिरह्यो, तर उनीहरूको राजनैतिक र प्रशासनिक पहुँचको बाहुबलीका अगाडि परिषदको कुनै सिप चलेन। उनीहरूले भिरकुटी मण्डपको महत्वपूर्ण ठाउँमा आफ्नो अड्डा जमाउन छोडेनन्। अन्तत वर्षौंपछि एकै झमटमा फिल्डमा उत्रेर परिषदले शक्तिशालीहरूको अड्डामा ताला लगाइदिएको छ। सोमबार परिषदको टोलीले भिरकुटी मण्डपमा सञ्चालनमा रहेका 20 स्टलमा सील गरिदिएको छ। वर्षौंदेखि भाड़ा नतिरेका र तिर्न पनि नमानेका उनीहरूको बक्यौता चुलिएको थियो। यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। दुबईमा पनि गुड्न थाले चालकविहीन ट्याक्सी, शीर्षकको खबर अन्नपूर्ण पोस्टबाट लिँदैछौ। युनाइटेड अरब इमिरेट्स यूएईको दुबई शहरमा चालकविहीन ट्याक्सीहरू सञ्चालनमा आएका छन्। दुबईको सड़क तथा यातायात विभाग आरटीएले गत 1 अप्रेलदेखि चालकविहीन ट्याक्सी सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। यूएईकै राजधानी अबुधाबीको यस आइल्याण्ड क्षेत्रमा पनि यो सेवा सञ्चालनमा छ। प्रारम्भिक चरणमा सीमित क्षेत्रमा परीक्षणका रूपमा शुरू गरिएको यो सेवा क्रमशः शहरभर विस्तार गर्ने योजना छ। यो संसारकै प्रविधि मैत्री शहरका रूपमा चिनिएको दुबईले यातायात क्षेत्रमा अर्को महत्वपूर्ण फड्को मारेको छ। यो खबर अन्नपूर्ण पोस्टमा प्रकाशित छ। कारोबार दैनिकमा बैंकमा उच्च तरलता, गरिए 2 अध्ययन, शीर्षकको खबर प्रकाशित छ। बैंकिङ क्षेत्र यति बेला 12 खर्ब भन्दा बढ़ीको अधिक तरलतामा छ। इतिहासमै 3 वर्षसम्म लगातार ब्याजदर घटेको वर्षको रूपमा यो वर्षलाई पनि लिन सकिन्छ। पूर्व बैंकर भुवन दाहालले भन्नुभयो, मेरो सम्झनामा 3 वर्षसम्म ब्याजदर घटिरहेको यो नै पहिलो पटक हो। एकातिर अधिक तरलताका कारण ब्याजदर न्यूनतम विन्दुमा घटिरहेको छ, अर्कोतर्फ कर्ज विस्तार पनि अपेक्षित गतिमा हुन सकेको छैन। समग्रमा 2082 साल नेपालको बैंक तथा वित्तीय क्षेत्रका लागि मिश्रित परिणाम बोकेको वर्ष बन्यो। केन्द्रीय बैंकले नयाँ गवर्नर र नयाँ डेपुटी गवर्नर पायो। राष्ट्र बैंकको 18 गवर्नरमा डाक्टर विश्व पौडेल 2082 जेठमा नियुक्त हुनुभयो। यही चैतमा डेपुटी गवर्नरमा किरण पण्डित नियुक्त हुनुभयो। जेठमा कार्यभार सम्हाल्नुभएका गवर्नरले पुरानो रेकर्ड तोड्दै असारमै मौद्रिक नीति सार्वजनिक गर्नुभयो। उदार नीति लागू गर्दै उहाँले विभिन्न सहजीकरण गर्नुभयो। निजी क्षेत्रको मनोबल बढ़न भूमिका खेल्ने अपेक्षा गरेका ती नीतिहरूले अपेक्षित प्रभाव पार्न अझै सकेका छैनन्। यो समाचार कारोबार दैनिकमा प्रकाशित छ। गोर्खापत्र दैनिकमा घर जग्गा कारोबार 3 वर्ष यताकै उच्च बिन्दुमा, शीर्षकको खबर प्रकाशित छ। घर जग्गा कारोबार 3 वर्ष यताकै उच्च बिन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकले आज सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार 2081-82 चौथो त्रैमासमा कारोबार उल्लेख्य रूपमा बढ़दै बजारमा पुनः चहल पहल देखिएको हो। राष्ट्र बैंकले गरेको रियल इस्टेट कारोबारको वर्तमान अवस्था तथा प्रवृत्ति सम्बन्धी अध्ययनका अनुसार पछिल्लो अवधि अर्थात अघिल्लो आर्थिक वर्ष 2081-82 करिब 15 अर्बसम्म पुगेको देखिएको छ। यो समाचार गोर्खापत्र दैनिकमा प्रकाशित छ। सुन्तला हेर्न आए बंगलादेशका व्यवसायी शीर्षकको खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। सुन्तलाबारे अध्ययन गर्न बंगलादेशका व्यवसायीको टोली स्याङ्जा आइपुगेको छ। निकै रसिलो र स्वादिलोको पहिचान बनाएको स्याङ्जाको सुन्तलाले नेपालीलाई मात्र होइन विदेशीलाई पनि आकर्षण गरेको छ। स्याङ्जाका अधिकांश भागमा सुन्तला उत्पादन हुँदै आएको छ। देशका विभिन्न ठाउँ सहजै पुग्ने यहाँका सुन्तला अब विभिन्न देशमा लैजाने तयारी भएको छ। अर्जुन चौपारी गाउँपालिका र बालिङका विभिन्न स्थलगत अवलोकन गरेको बंगलादेशका व्यवसायीको टोलीका सदस्य यहाँका कृषकले उत्पादन गरेका सुन्तलाबाट निकै प्रभावित भएका छन्। यो समाचार गोर्खापत्र दैनिकमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक शंकर भण्डारीलाई धन्यवाद दिँदै दीपक जोशीलाई विदा दिनुहोस्। नमस्कार।